आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, आज पनि हामी पवित्र धर्म शास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनमा प्रवेश गरिसकेका छौ। आशा गर्दछु आज पनि हामी शास्त्रबाट केही महत्वपूर्ण आत्मिक पाठहरू सिक्नेछौ। श्रोता, आज हामी लेवी भन्ने पुस्तक त्यसको पाँच अध्यायबाट देख्न गइरहेका छौं। यो लेवी पाँच अध्यायको मुख्य विषय हो दोष बलि। यो दोष बलि चाहिँ पापको काम वा क्रिया हो। हजुर, केही टिप्पणीकारहरूले यस पाँच अध्यायको तेह्र पदलाई पाप बलिको भागको रूपमा विचार गर्दछन्, जुन चार अध्यायमा देखेका थियौं। यहाँ यसको लागि पर्याप्त समर्थन छ र छ, सात, नौ र एघार पदमा उल्लेखित पाप बलि चाहिँ मानिसको पाप स्वभावको कारण पाप कामहरू हुने भएकोले नित्यन्त आवश्यक थियो। सबै पापहरू उही स्रोतबाट आउँदछ, अर्थात पाप स्वभावबाट। तपाईँ र मैले यसलाई आदमबाटै पाएका छौं। वंशहरू जरामा साथसाथै फलहरूमा पनि पर्ने पर्छ। यहाँ हाम्रो छलफलमा सम्पूर्ण अध्यायलाई दोष बलिको रूपमा विचार गर्दछौ। मित्र, दोष भनेको या त परमेश्वर या मानिसको अधिकारको आक्रमण हो। उदाहरणको लागि, परमेश्वरलाई दशांश नदिनु इसरायल राष्ट्रमा दोषमा गनिन्थ्यो। अनि यहोशु सातको एक पद अनुसार हामीसँग आकानको उदाहरण छ, नमूना छ, जुनले लुटपाटको माल आफ्नो निम्ति लुकाए र यो दोषको रूपमा गनियो। हामीले सधैँ यो याद गर्न आवश्यक छ, हाम्रा दोषहरू हाम्रा पापी स्वभावबाट निस्किआउँदछन्। मानिस पूर्ण रूपमा भ्रष्ट छ, पतित छ, र परमेश्वरको लागि उसमा ग्रहणयोग्य कुनै क्षमता छैन वा कुनै कुरा छैन। परमेश्वरले यसको स्पष्ट पार्नुहुन्छ कि उहाँ उद्धार नपाएका मानिसका कामहरू तिनीहरूको उद्धारको पूरा गरिदिन ग्रहण गर्न सक्नुहुन्न र गर्नुहुने छैन। तिनीहरूका धार्मिकता फोहोर, गन्ध, मैला कपड़ा जस्तै छन्। उहाँ धार्मिकताको कामहरूद्वारा उद्धार दिनुहुन्न, तर उहाँले हामीलाई उहाँको अनुग्रहद्वारा बचाउनुहुन्छ, उद्धार दिनुहुन्छ। उद्धार नपाएका व्यक्तिले परमेश्वरलाई खुशी तुल्याउन असम्भव छ। रोमी आठको सात पदमा भनिएको छ, किनभने शरीरतिर लागेको मन चाहिँ परमेश्वरतर्फको शत्रुता हो, किनकि त्यो परमेश्वरको व्यवस्थाको अधीन हुँदैन। औ न त यो कहिले हुन सक्दछ। जब येशु प्रभु पृथ्वीमा हुनुहुन्थ्यो, धार्मिक मानिसहरू उहाँका आए र यो प्रश्न सोधे, युहन्ना छको अठाइस र उन्तिस पदमा। यसकारण तिनीहरूले उहाँलाई भने, परमेश्वरको काम गर्नलाई हामीले के गर्नुपर्छ? येशु प्रभुले तिनीहरूलाई उत्तर दिनुभयो, परमेश्वरको काम यो हो कि जसलाई उहाँले पठाउनुभयो उसलाई विश्वास गर। प्रेरितहरूसँग उही उत्तर थियो, प्रेरित सोह्रको एकतीस पदमा, प्रभु येशु ख्रिष्टमा विश्वास गर र तिमी उद्धार पाउनेछौ। हजुर, यस पाँच अध्यायको रूपरेखा दिन्छु म। पाँच अध्याय एक पददेखि छ अध्याय सात पदको विषय हो मुख्य विषय दोष बलि, अर्थात यो चाहिँ पाप कर्म वा क्रियाको लागि बलि, किनकि पाप स्वभावबाट पाप कर्महरू हुँदछन् र यिनैलाई दोष भनिन्छ। यो चाहिँ परमेश्वरको होस् चाहे मानिसको होस् उसको अधिकार को आक्रमण गर्नु हो। पद एकदेखि तेह्र पदमा देख्छौ, अजानमा गरिएका विशेष पापको कर्म वा कामहरू। पद चौधदेखि उन्नाइस पदमा, अजानमा गरिएका अविशेष पापका कर्म वा क्रिया। अनि छ अध्याय एकदेखि सात पदमा, जानी बुझी गरिएका पापका निश्चित विशेष काम वा कर्महरू। अनि सात अध्यायको एकदेखि दश पदमा, दोष बलिको व्यवस्था त सबभन्दा पहिले देख्नेछौ अजानमा अज्ञानतामा गरिएका पापका विशेष कर्महरू। यस सूचीमा उल्लेखित पापहरू निश्चय नै हेर्दा पट्टै लाग्दो सूचीहरू होइनन्, तर यसले हामीलाई सीमित विहीन संख्याको उदाहरणहरू दिन्छ जुनलाई नाम दिन सक्छौ। यी पापहरू व्यक्ति विशेषका हुन्, सम्पूर्ण समुदायको होइन। प्राय यो खण्ड उपचार वा समाधानसित व्यवहार गर्दछ, रोगसँग होइन। त्यसरी हामी जोड भेटी वा बलिको प्रकारमाथि भएको थाहा पाउँछौ। भेटी वा बलि अर्पण गर्नेवालाको स्वभावमा होइन, किनकि यो पाप बलिमा थियो। पाँच अध्याय एक पदमा भनिएको छ, यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो कि साक्षी भइकन जनसाधारण अघि बोल्नु पर्दा पनि आफूले देखेको र जानेको कुरा त्यसले बोल्दैन भने त्यो त्यसको लागि दोषी हुनेछ। फेरि मलाई यो भन्न दिनुहोस्, यस सूचीमा राखिएका चार पापहरू खाली उदाहरणहरू मात्र हुन्। म सोच्दछु यदि कसैले ती सबैको नाम लिए भने बाँकी लेबीको पुस्तक विशेष निश्चित पापहरूले भर्न सक्थे। मलाई थाहा छ एकजना प्रचारकले आफूले सोचे अनुसार 800 विशेष पापहरूको सूची बनाए। मानिसहरूबाट पत्रको ऐरोले तिनलाई पुरिए, किनकि तिनीहरू त्यो पापहरूका सूची जान्न चाहन्थे। तिनीहरूले सोचे कि जबकि तिनीहरूले 800 पापहरूको सोच्न नसकेकोले त्यहाँ केही कुराहरू तिनीहरूले गुमाए वा गुमाइरहेका थिए। अमित्र, यहाँ हामीलाई केही उदाहरण दिइएको छ। भनिएको छ एक पदमा, यदि कोही मानिसले यस्तो किसिमको पाप गर्यो कि साक्षी भइकन जनसाधारण अघि बोल्नु पर्दा पनि आफूले देखेको र जानेको कुरो त्यसले बोल्दैन भने त्यो त्यसको लागि दोषी हुनेछ। यदि कुनै साक्षीले केही कुराको बारेमा जान्दछ वा देखेको छ तर केही व्यक्ति विशेषको हानिको लागि सत्यताको दिन मान्दैन, भन्न मान्दैन भने त्यो चाहिँ छुट वा चुकको पाप हो। त्यहाँ आज धेरै छुट वा चुकका पापहरू छन्। केही ख्रिस्टियनहरू चर्चमा आउँछन् यो सोच्दै कि तिनीहरूको हात सफा छ किनभने तिनीहरूले चोरेका छैनन्, हत्या गरेका छैनन्। याकुबको कुरालाई सुन्नुहोस्, 4:17 पदमा, कसैले भलाइ गर्न जानिकन पनि गर्दैन भने त्यसलाई पाप लाग्छ। सुलेमानले परमेश्वर कहाँ यही मामलाको बारेमा प्रार्थना गरे, जब साक्षीले सत्य भन्नुपर्नेमा सत्य नभन्दा। राजा पहिलो राजा 8:31-32 पदमा, यदि कुनै मानिसले आफ्नो छिमेकीको विरूद्धमा पाप गर्यो र त्यसलाई शपथ खान लगायो र त्यो शपथ यस भवनभित्र तपाईँको वेदीको सामने खायो भने तपाईँले स्वर्गीयमा तिनीहरूको प्रार्थना सुनेर काम गर्नुहोस्। दोषी ठहराउँदै र त्यसका कामहरूको प्रतिफल त्यसकै शिरमा ल्याउँदै निर्दोषलाई मुक्त गर्दै र त्यसको निर्दोषता अनुसारको प्रतिफल दिँदै तपाईँ नै आफ्नो दासको न्यायकर्ता हुनुहोस्। यसको एक उदाहरण दिन्छु। एक ख्रिस्टियन विश्वासी स्त्री बेलुकाको एक मिटिङमा गई र घर फर्किन धेरै रात पर्यो र उसको घर निकै टाढामा थियो, पैदल यात्रा हिँड्नु पर्ने र परमेश्वरको सेवकले उसलाई सेवकको नाताले रातमा पुर्याउँदै गर्दै आधी बाटोमा आउँदै गरेको गाउँको एक व्यक्तिले भेट्यो। त्यो त्यस गाउँको कुरौटे व्यक्ति थिए। त्यो कुरौटे आएर पास्टरको पत्नीलाई भन्यो, के तिमीलाई थाहा छ, तिम्रो पति त एउटी आइमैसँग रातमा सँगै हिँडिरहेको मैले देखे। हजुर, यो यद्यपि वास्तविक भए तापनि यो पूर्ण वा सबै सत्य कुरा थिएन। तिनले महत्वपूर्ण जानकारीको रोकिरहेको थियो, दिइरहेको थिएन। यो छुट वा चुकको पाप हो। म एकपल्ट क्रिस्टियन दाजुभाइ मिटिङमा थिए जो पास्टरको बारेमा कुरा गरिरहेका थिए र तिनीहरूले केही निश्चित जानकारी सूचना अवगत गराइरहेका थिए अनि त्यो सही थियो, तर यो सबै सत्य थिएन। तिनीहरूले खालि यसको एक भाग मात्र कुरा गरिरहेका थिए भनेथे, तिनीहरूले पूरा परिस्थितिको बताएनन्। तिनीहरू अरू समूहका मानिसहरूले यो कुराको जानकारी दिन चाहन्थे कि तिनीहरूले पूरै कथा सुनेथे। मित्र, यो दोष हो, यो एक भयंकर पाप हो। हितोपदेशको पुस्तकमा हामी परमेश्वरले घृणा गर्ने विशेष पापहरूको सूचीहरू देख्छौ अनि 7 सूचीमा हामी थाहा पाउँछौ झुट्टो जिब्रो। तपाईंलाई यादै होला, प्राय जसो प्रभु येशु आफ्नो परीक्षा वा जाँचमा चुप रहनुहुन्थ्यो। हामीलाई भनिएको छ उहाँले आफ्नो शान्तिको काम गर्नुभयो, तर जब उहाँलाई शपथ मुनि लगाइए शपथ मुनि शपथ खुवाएर सत्यतालाई उकाल्नको लागि बाध्य गराइए उहाँले आफ्नो मौताको तोड्नुभयो। त्यसपछि उहाँ कहिले पनि उन कत्रनेहरूको अगाडि भेडा जस्तै लाटो बन्नु भएन। मती 26 अध्यायको 63 र 64 पदमा भनिएको छ, तर येशु चुप्प रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, म जीवित परमेश्वरको नाउँमा तँलाई भन्दछु, हामीलाई भन् त परमेश्वरको पुत्र ख्रिष्ट होस् कि होइनस्। येशुले तिनलाई भन्नुभयो, तपाईँले नै भन्नुभयो वा तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँलाई भन्दछु, अब उपरान्त तपाईँले मानिसको पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। देख्नुभयो, शपथ मुनि उहाँले आफ्नो शान्त र मौनतालाई सम्हाल्न सक्नु भएन, नियन्त्रण गरिराख्न सक्नु भएन, तर साक्षीमा बोली पठाउनुभयो। उहाँले सम्पूर्ण सत्यताको बताउनुभयो। दुई पदमा भनिएको छ, कसैले कुनै अशुद्ध कुरो अर्थात अशुद्ध वन पशु कि पाल्तु पशु कि अशुद्ध घस्रने जन्तुको सिनु छोयो भने त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो अशुद्ध भएको हुन्छ र दोषी ठहरिन्छ। यो अशुद्धतापनको बारेमा एक व्यवस्था हो। कुनै व्यक्ति मरेको जनावरको सम्पर्कमा आएर वा छुएर उसलाई यसको बारेमा थाहा नभइकन दूषित हुन सक्छ। मरेका सिनोले सम्पर्कद्वारा वा छोएर अशुद्ध बनाउँदथ्यो, किन? सम्भवत स्वास्थ्य सम्बन्धको कारण। यसले आज क्रिस्टियनहरूको पनि बताउँछ, हामी यस संसारमा हरेक कुरा सोच्ने कामद्वारा, गर्ने कामद्वारा, सुन्ने कामद्वारा अशुद्ध नभइकन कति पनि रहन सक्दैनौ। हामी अशुद्ध छौं, अरू त कि हामी कुनै अशुद्ध कुराहरूसँग सम्पर्कमा आएका छौं भन्ने कुराको महसुस नगरेको हुन सक्छ। यो हामीबाट छिपेको हुन सक्छ जसले गर्दा हामीलाई त्यसको बारेमा थाहा छैन। तर हामी परमेश्वरको उपस्थित कहाँ आफूलाई शुद्ध नगरी अशुद्ध नभई जान हतार गर्नुहुँदैन। त्यही नै कारण भजनकारले भन्छन् भजन 19:12 पदमा, कसले आफ्नो भूलहरूको सम्झना गरेको छ, तपाईँ मेरो गोप्य दोषहरूबाट मलाई शुद्ध गर्नुहोस्। हामीले आम रूपमा क्षमाको लागि मात्र प्रार्थना नगरेर हाम्रा विशेष ती पापहरूको असफलहरूको नाम गरेर उल्लेख गर्नुपर्छ जब हामी प्रभु कहाँ जान्छौं र उहाँको क्षमाको विन्ती गर्नुपर्छ। तर त्यो भन्दा धेरै हामी ती हाम्रा पापहरूको निम्ति पश्चाताप गर्नुपर्छ जसको बारेमा हामी बेहोशियारी छौं वा अजान छौं। कहिले कहीँ हामी अशुद्ध हुन्छौं तर हामी त्यसको महसुस गर्दैनौ। तीन पदमा भनिएको छ, त्यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने त्यो कुरो त्यसलाई थाहा नभए तापनि त्यो दोषी ठहरिनेछ। यो अशुद्ध जनावरको मामलासँग मिल्दोजुल्दो कुरा छ, तैपनि परमेश्वर मानिस र पशु बीच भिन्नता बनाउनुहुन्छ। यसको लागि दण्ड पशुलाई छुने कामको लागि भन्दा अझ कठोर छ। लेबी 11:24 र गन्ती 19:11-16 पद अनुसार यो स्पष्ट छ कि मानिसको सम्बन्धमा मृत्युको अलावा मृत्युको भन्दा अर्को अशुद्धताको अर्को भिन्नताहरू थिए। अनि चार पदमा हामी पढ्छौ, कसैले विचार नगरी कुनै असल वा खराब कुरा गर्न मुखले क्रिया हाल्यो भने जुनसुकै कुरामा मानिसले सोच विचार नगरी क्रिया हाल्छ त्यसबाट त्यो कुरो छिपे तापनि त्यसले त्यो थाहा पाएपछि त्यस्तो कुरामा त्यो दोषी ठहरिनेछ। बेहोशियारी बोली यस उदाहरणमा समावेश गरिएको छ। कहिलेकाहीँ हामी केही काम गर्न प्रतिज्ञा गर्छौ अनि त्यसपछि हामी गर्दैनौ। हामी प्रतिज्ञा गर्छौ कि हामी परमेश्वरलाई सेवा गर्छौ। सिमोन पत्रुसले साहसपूर्ण घोषणा गरे कि तिनले ख्रिष्टलाई इन्कार गर्ने छैनन्, यतिसम्म कि उहाँको निम्ति मर्न पनि तयार हुनेछन्। मित्र, जब हामी बोल्छौं, विशेष गरेर परमेश्वरको र परमेश्वरका कुराको सम्बन्धमा कुरा गर्छौ, हामी होसियारी हुनुपर्छ। अनि 5 र 6 पदमा भनिएको छ, जब कुनै मानिस त्यस्ता कुरामध्ये एउटामा दोषी ठहरिन्छ तब आफूले गरेको पाप त्यसले स्वीकार गर्नुपर्छ। त्यसले गरेको त्यस पापको दण्डको निम्ति परमप्रभुको सामु बगालबाट भेडा अथवा बाख्रीकी पाठी पाप बलि स्वरूप त्यसले ल्याउनुपर्छ। पुजारीले त्यसको पापको लागि प्रायश्चित गर्नेछ। अंगीकार वा पश्चातापको पहिलो पल्ट यहाँ आज्ञा गरिएको छ। अरू भेटीहरू वा बलिहरू दोषको खुला स्वीकृति थिए। यसले चाहिँ गोप्य पापहरूसँग व्यवहार गर्दछ। तिनीहरू छिपिएका गोप्य पापहरू थियो, यद्यपि तिनीहरू मानिस र परमेश्वरको विरूद्धमा छन्। तपाईँलाई यादै होला, यहोशू 7 अध्यायमा जब आकानले सुनको केही चीज छिपाए त्यो दोषका आम सार्वजनिक रूपमा व्यवहार गर्नु परेको थियो, किनभने त्यो त्यस्तै किसिमको पाप थियो। अर्को भेटीमा हात राख्नु निश्चय नै पापको स्वीकार थियो। यहाँ पश्चाताप पहिले आउनै पर्छ, त्यसपछि भेटी, प्रभु येशूले मत्ती 5:23-24 पदमा भन्नुहुन्छ, यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरूद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने त्यही वेदीको सामु तिम्रो भेटी छोड र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ। दोष बलिको साधारण अर्थ हो दोषको भेटी। यो पाप बलि थियो भन्न सकिन्छ, किनभने सबै पापहरू पाप स्वभावबाट निस्किन्छन्। हामी पापी होइन किनभने हामी पाप गर्छौ। हामी पाप गर्छौ किनभने हामी पाप स्वभावका मानिसहरू वा पापीहरू हौ। जबकि यो भेटी वा बलि पापको कर्म वा क्रियाको लागि हो, जुन पाप स्वभावको धेरै पक्षहरू मध्ये एक हो। बलिको वा भेटीको महत्व अध्याचारमा पाप बलिको महत्व जति ठूलो थिएन। अनि सात पदमा भनिएको छ, पाठी ल्याउने त्यसको औकात पुग्दैन भने त्यसले आफूले गरेको त्यस पापको दण्डको निम्ति दुईवटा ढुकुर कि परेवाका दुईवटा बचेरा परमप्रभुका ल्याओस्, एउटा पाप बलि र अर्को होम बलिको निम्ति। मित्र, दोष बलिमाथि जोड स्वभावमा होइन वा चढ़ाउनेवालाको अवस्थामा होइन, तर बलिदान स्वयंमै। दुई ढुकुर वा परेवा आवश्यक थियो, एक चाहिँ पाप बलि र अर्को चाहिँ होम बलिको लागि थियो। ख्रिष्टको व्यक्ति र काम सबभन्दा दरिद्र दिन भेटीहरूमा प्रतिनिधित्व गरिएको छ। यो नै गरीबको बलि वा भेटी थियो। त्यस समयमा ख्रिष्टले शुभ सन्देश गरीबलाई प्रचार गर्नुभयो। यो कुराको ध्यान दिनुहोस्, यसलाई पाप बलिसँग समानता गरिएको छ किनभने यो पाप स्वभावबाट उर्दछ। 8-9 पदमा भनिएको छ, त्यसले पुजारी कहाँ ती ल्याओस्, तिनले एउटा चाहिँ पाप बलिको निम्ति पहिले चढ़ाउनेछ, त्यसले त्यसको घाँटीमा समातेर टाउको निमोठोस्, तर त्यसलाई चुडाई नहालोस्, अनि वेदीको पाटामा पाप बलिको रगतबाट पुजारीले केही छर्कुन् र बाँकी रगत चाहिँ वेदीको आधारमा निथारियोस्। यो पाप बलि हो, रगत नित्यन्त रूपमा बहाउनै पर्छ, यद्यपि चराको टाउको शरीरबाट नहटाइए पनि। अनि 10 पदमा भनिएको छ, त्यसपछि पुजारीले अर्को चाहिँ होम बलिको निम्ति विधिपूर्वक चढ़ाउनेछन्, त्यसले गरेको पापको निम्ति यसरी पुजारीले प्रायश्चित गर्नेछ र त्यसलाई क्षमा हुनेछ। हेर्नुहोस् त, पापीको सानो ढुकुर वा परेवा चढ़ाए पनि पूर्ण क्षमा छ। यो सबैले ख्रिष्टलाई एक बलिदानको रूपमा औल्याउँदछ, संकेत गर्दछ। 11 पद, तर दुईवटा ढुकुर कि परेवाका दुईवटा बचेरा ल्याउने पनि त्यसको औकात पुग्दैन भने त्यसले जे कुरामा पाप गरेको हो त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाती मसिनो पिठो पाप बलिको लागि ल्याओस्, त्यसले त्यसमा तेल वा धूप राख्नु हुँदैन किनभने यो पाप बलि हो। मित्र, हेर्नुहोस् त, सबभन्दा गरीब दीन व्यक्तिलाई छोडिएन। यदि उसले परेवा ढुकुर ल्याउन सकेन भने तिनले एउटा रोटी बन्ने पिठो ल्याउनु पर्दथ्यो। यो बलिदान उसको निम्ति अझै एक प्रतिस्थापक थियो। अनि 12-13 पद, त्यसले त्यो पुजारी कहाँ ल्याओस्, अनि पुजारीले त्यसलाई सम्झना स्वरूप एक मुठी लिएर परमप्रभुको निम्ति अग्नि होममाथि वेदीमा जलाउन्। यो पाप बलि हो, त्यसले ती कुरा मध्ये जुनसुकै पनि विषयमा पाप गरेको छ पुजारीले त्यसको निम्ति प्रायश्चित गर्नेछ र त्यसलाई क्षमा हुनेछ। बाँकी रहेको भेटी चाहिँ अन्न बलि झैं पुजारीको हुनेछ। यसपछि हामी निम्न पदहरूमा देख्छौ, अजानमा गरेका अविशेष पाप क्रिया वा कामहरू। 14-16 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई यसो भन्नुभयो, जब कसैले अपराध गरेर परमप्रभुको पवित्र कुराहरूका विषयमा अजानमा पाप गर्छ तब त्यसले परमप्रभु कहाँ पवित्र स्थानको सेकेलको हिसाबले चाँदीको ठिक दाममा बगालबाट निष्कोट भेडा आफ्नो दण्डको निम्ति ल्याओस्, यो दोष बलि हो। त्यसले पवित्र कुरामा जे चुकेको छ त्यसको भर्ना दिनुपर्छ र त्यसको पाँचौं भाग अझै थप्नुपर्छ र पुजारीलाई त्यो सबै दिनुपर्छ। पुजारीले दोष बलिको भेडाद्वारा त्यसको निम्ति प्रायश्चित गर्नेछ र त्यसलाई क्षमा हुनेछ। मित्र, यी दोष बलिहरूले त्यस तथ्यको बताउँछ कि त्यहाँ मानिस र परमेश्वर दुवैको अधिकारहरूको आक्रमण भएको छ। अरूहरूलाई आघात पुर्याउनु वा नोक्सान पुर्याउनु त्यो विशेषता हो जुनले यो माग गर्दछ कि क्षतिपूर्ति गर्ने कामको पूरा गर्नु पर्दछ। व्यवस्था चाहिँ पाँचौं भाग थपेर पुनः सुधार गरिदिनु पर्दथ्यो। यही नै कुरा जकैको मनमा थियो जब तिनले प्रभुलाई भने, हे प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु र कोहीबाट अन्याय गरेर केही लिएको छु भने म 4 गुणा फिर्ता गरिदिन्छु। अनि 17-18 19 पदमा भनिएको छ, कसैले परमप्रभुबाट मनाइ भएको कुनै कुरा गरेर पाप गर्यो भने त्यसलाई सो थाहा नभए तापनि त्यो दोषी हुन्छ र त्यो त्यसको लागि दोषी हुनेछ। ठिक मोल बमोजिम त्यसको बगालबाट एउटा निष्कोट भेडा आफ्नो दोष बलिको निम्ति पुजारी कहाँ ल्याओस्, त्यसले थाहा नपाई अजानमा गरेको त्यसको अपराधको लागि यसरी पुजारीले प्रायश्चित गर्नेछ र त्यसलाई क्षमा हुनेछ। यो दोष बलि हो, परमप्रभुको विरूद्धमा अपराध गरेकोले त्यो दोषी छ। यो स्पष्ट छ कि यसले अज्ञान्तगत छर्कन वा रगत छर्कने कुरा बाहेक जुनले होम बलि र मेल बलिको धर्मविधिको वा तरिकाको पछ्याउँदथ्यो। यसको बारेमा हामी 7 अध्यायमा अर्को कार्यक्रममा विवरणसहित देख्नेछौं।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।